बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम नाज़रीन। प्रोग्राम ज़ाविये निगाह के साथ हाज़िर ख़िदमत है। नाज़रीन, हस्ब मामूल आज भी हम हफ्ते के अहम वाक़ियात और तग़य्युरात पर तजज़ियाती नज़र डालेंगे। तो आइए सबसे पहले मुलाहिज़ा फरमा लीजिए आज की गुफ्तगू के मौज़ूआत।
मक्का इजलास से सदर अहमदी निजात का खिताब। सऊदी अरब गुफ्तार और किरदार का तजाद। म्यांमार के मुसलमानों की हालत इज़ार। फ्रांस में दो रोजादारों का कत्ल। आलमी यौमुल कुद्स।
राबिते के लिए हमारा ईमेल है zavia_nigah@sahartv.ir।
नाज़रीन, मक्के मुकर्रमा में ओआईसी के हंगामी इजलास से खिताब करते हुए सदर अहमदी नजाद ने आलम इस्लाम के इत्तेहाद पर जोर दिया। उन्होंने कहा कि इत्तेहाद का फुकदान साम्राज्य ताकतों की रेशा दवानियों के सद्देबाप के राह की रुकावट है। डॉक्टर अहमदी नजाद ने कहा कि मशरक वस्ता के अकवाम को अपने मसाइल खुद हल करना चाहिए। मुलाजा फरमाइए हमारा तबसरा।
मक्के में होने वाले ओआईसी के हंगामी सरबराही इजलास में सदर अहमदी नजाद की तकरीर आलम इस्लाम के दरमियान इत्तेहाद के महवर पर उस्तवार थी। सदर अहमदी निजाद ने ओआईसी के 52 रुकन मुल्कों के सरबराहों के दरमियान तकरीर करते हुए कहा कि मशरक वुस्ता के अवाम को अपने मसाइल खुद हल करना चाहिए। उन्होंने कहा कि इत्तेहाद और हमदिली से दूरी दुनिया में साम्राज्य ताकतों की रेशा दवानियों का मौसर मुकाबला करने में सबसे अहम रुकावट है। सदर अहमदी निजाद का इशारा खित्ते में मगरबी मुल्कों की राइज पॉलिसियों की तरफ था, यानी ईरान और इसके हमसाया मुल्कों के दरमियान बदगुमानियां पैदा करना। मगरबी ममालिक और खासतौर पर अमरीका खित्ते के मुल्कों के दरमियान बदगुमानियां और गलतफहमियां पैदा करके नेज इलाके में खौफ और हरास फैलाकर हर साल सैकड़ों अरब डॉलर का असलहा मशरक वुस्ता के मुल्कों को फरोख्त करता रहा है। इस पॉलिसी की एक वाज़े मिसाल मगरबी मुल्कों की जानिब से ईरान के पुरम जौहरी प्रोग्राम के बारे में सिफारती और सहाफती जराये के जरिए न रुकने वाला प्रोपेगेंडा है। खित्ते के मुल्कों के दरमियान इत्तेहाद और यकजहती और नजरियाती हमाहंगी के फुकदान ने आलम इस्लाम को दरपेश मुश्तरका खतरात के मुकाबले और या बहामी मफादात के हुसूल को नामुमकिन बना रखा है। खलीज फारस में नए फौजी अड्डों के क्याम या पहले से मौजूद फौजी अड्डों के इस्तेमाल की इजाजत खित्ते में मगरबी मुल्कों की तफरका अंगेज पॉलिसियों का अहम तरीन नतीजा है। सदर अहमदी निजात ने मक्का इजलास में अपनी तकरीर के दौरान इत्तेहाद पर ताकीद के साथ साथ इख्तलाफात के मनफी नताइज और इससे पहुंचने वाले नुकसान से भी खित्ते के मुल्कों के सरबराहों को आगाह किया। मशरक वुस्ता के इलाके में इस्लामी बेदारी के नतीजे में उठने वाली इस्लाह पसंदाना अवामी तहरीकों को उनके रास्ते से हटाने के लिए की जाने वाली कोशिशें भी इसी जुमरे में आती हैं। मगरबी ममालिक इस्लामी मुल्कों में पैदा होने वाली अवामी बेदारी को अपने मफादात के लिए इस्तेमाल करने की कोशिश कर रहे हैं। मगरबी ममालिक की सारी तवज्जो इन्हीं अवामी तहरीकों की तरफ मरकूज हो गई है और वो मशरक वुस्ता में इस्लामी बेदारी की इन तहरीकों के नाम नहाद हिमायत करके, जिसे उन्होंने बहार अरबी का नाम दे रखा है, अमली तौर पर इन तहरीकों को कंट्रोल करने की कोशिश कर रहे हैं। किसी मुल्क में मुखालिफीन की हिमायत करके तब्दीली की बात की जा रही है तो किसी मुल्क में इस्लाह पसंदी की हकीकी तहरीकों और अवामी ख्वाहिशात की तकमील के रास्ते में मगरबी ममालिक तरह तरह की रुकावटें खड़ी कर रहे हैं। आलम इस्लाम में तब्दीली की तहरीकों में साम्राज्य ताकतों की खुली मुदाखलत और मगरबी मुल्कों की बदनीयती की जानिब भी सदर अहमदी निजात ने अपनी तकरीर में इशारा किया। सदर अहमदी निजात ने कहा कि साम्राज्य ममालिक खत्ते की कौमों को आज़ादी और जमहूरियत का दर्स नहीं दे सकते क्योंकि वो खुद ही दुनिया में नाइंसाफियों और आमरियतों के बानी और हामी रहे हैं। सदर अहमदी निजात का इशारा ट्यूनिस के बिन अली और मिस्र के हुस्नी मुबारक जैसे डिक्टेटरों के लिए अमरीका और मगरबी मुल्कों की खुली और तवील मुद्दत हिमायत की जानिब था। मगरबी ममालिक मशरक वुस्ता के मुल्कों में आमरियतों के क्याम में अपने कलीदी किरदार की जानिब कोई इशारा नहीं करते बल्कि आज आमरियत ज्यादा मुल्कों में जमहूरियत के क्याम में मदद फराहम करने के नाम पर इन मुल्कों में असर रसूख बनाने का नया रास्ता खोल रहे हैं। सदर अहमदी निजात ने इलाके की कौमों को मुखातब करते हुए कहा कि हमें इस बात की इजाज़त नहीं देना चाहिए कि साम्राज्य ताकतें जमहूरियत और आज़ादी के नाम पर अपने इस्तेमारी अहदाफ हासिल कर सकें। इन अहदाफ में से एक अहम हदफ इसराइल की सलामती है, जो खित्ते में पैदा होने वाली इस्लामी बेदारी के नतीजे में खतरे से दोचार हो गई है। इस तनाजुर में देखा जाए तो मक्का इजलास में सदर अहमदी निजात की तकरीर का एक अहम हिस्सा आलम इस्लाम में सहयूनी हुकूमत के तकरीबी किरदार को वाजे करना और इजलास के शुरगा को बैतुल मुकद्दस की आज़ादी और फलस्तीनी रियासत के क्याम की आरजू को याद दिलाना था, जो इस्लामी तआवुन तंजीम के क्याम का बुनियादी सबब बना था।
नाज़रीन, सऊदी फरमारवा मलिक अब्दुल्ला ने भी आलम इस्लाम के इत्तेहाद एकजहती पर जोर दिया। उन्होंने इस मकसद के लिए सऊदी दारुल हुकूमत रियाज में बैनुल मसालिक मरकज कायम करने की तजवीज़ दी। ताहम उनका ये बयान और उनकी ये तजवीज़ सऊदी हुकूमत के तर्ज अमल और पॉलिसियों के बरखिलाफ़ है। मुलाहज़ा फरमाइए हमारा ये तबसरा।
सऊदी अरब के बादशाह मलिक अब्दुल्ला ने अपने एक बयान में, जो उनकी हुकूमत की अमली पॉलिसियों के बिल्कुल बरखिलाफ है, आलम इस्लाम के दरमियान इत्तेहाद और यकजहती पैदा करने के लिए सऊदी अरब के दारुल हुकूमत रियाज में बैनुल मसालिक मुकालमे का मरकज कायम करने की तजवीज पेश की है। मक्का में ओआईसी के हंगामी इजलास के इफ्तिताही सेशन से बहुत ही मुख्तसर खिताब करते हुए मलिक अब्दुल्ला ने कहा कि इस्लामी समाज में इख्तलाफात और फितनों के नतीजे में मुसलमानों का खून बह रहा है, लिहाजा हमें अपनी जिम्मेदारियों का एहसास करना चाहिए। उन्होंने कहा कि इस्लामी मुल्कों के सरबराहों की शमूलियत और इस्लामी तआवुन तंजीम की तजवीज पर बैनुल मसालिक मुकालमा मरकज का क़याम जरूरी है। मलिक अब्दुल्ला ने इसी तरह इस्लामी मुल्कों के दरमियान इत्तेहाद और भाईचारे पर भी जोर दिया। सऊदी अरब के बादशाह के मारूजात आलम इस्लाम के मौजूदा हालात से पूरी तरह मुताबिकत रखते हैं, लेकिन मुश्किल यह है कि सऊदी अरब की हुकूमत खुद ही आलम इस्लाम में रूनुमा होने वाले तल्ख हकायक और इस्लामी मुल्कों के मौजूदा हालात का एक अहम सबब बनी हुई है। गुज़िश्ता एक साल के दौरान सऊदी अरब की हुकूमत के अमली इक़दामात इस नज़रिए का सबूत है कि सऊदी हुक्मराही आलम इस्लाम में इख्तलाफात, मुश्किलात और फितना पैदा करने का बायस बने हैं। सऊदी अरब ने आलम इस्लाम में तफरका फैलाने वाली अमरीका, इसराइल और मगरबी मुल्कों की पॉलिसियों पर अमल दरामद का ठेका ले रखा है और इस पर पूरी तरह से अमल पैरा भी है। सऊदी अरब की हुकूमत गुज़िश्ता एक साल से अमरीकी पॉलिसियों पर अमल करते हुए यमन में अवामी इनकलाब की कामयाबी और वहाँ एक मुंतखब हुकूमत के क्याम को रोकने की कोशिश कर रही है। मिस्र में आले सऊद खानदान ने भारी रकम खर्च कर डाली है ताकि इस्लाम पसंदों के इक्तदार में आने का रास्ता रोका जा सके। शाम में भी सऊदी अरब अपने अरब और मगरबी इत्तेहादियों के साथ मिलकर बदमनी और शोरिश फैला रहा है। आले सऊद हुकूमत कतर और तुर्की जैसे मुल्कों के साथ मिलकर शाम में अमरीका और इसराइल की साजिशों को अमली जामा पहनाने की कोशिश कर रही है। सऊदी अरब इराक में भी दहशतगर्द गुरोहों का सबसे बड़ा हामी है और वज़ीर आज़म नूरी अल मालकी की हुकूमत को नाकाम बनाने के लिए वहाँ इख्तलाफात फैला रहा है। सऊदी अरब की शहनशाहियत ऐसे वक्त में आलम इस्लाम के इत्तेहाद की बात कर रही है जब खुद उसके अंदर मजहबी तफरीक का अंसर पूरी तरह नुमाया है। सऊदी अरब में शिया मुसलमानों को इंतहाई दुश्वार सूरत हाल का सामना है और उन्हें मुल्क में राइज मुतासिबाना निज़ाम की भेंट चढ़ाया जा रहा है। ऐसा दिखाई देता है कि सऊदी अरब के बादशाह के ताज़ा ख्यालात आलम इस्लाम को बहरान से निकालने के लिए कोई राह हल नहीं है, बल्कि आले सऊद खानदान को असल तशवीश इस बात पर है कि अमरीका और इसराइल की पैरवी करते हुए आलम इस्लाम में जो फितने उन्होंने पैदा किए हैं वो कहीं खुद उनके दामनगीर न हो जाएं।
नाज़रीन, म्यांमार की मुस्लिम बरादरी इंतहाई सख्त दौर से गुजर रही है। इस मुल्क के इंतहा पसंद बुद्धिस्ट हुकूमती सरपरस्ती में मुसलमानों को अपने मजालिम का निशाना बना रहे हैं। मुलाहिज़ा फरमाइए हिंदुस्तान के मुमताज तज़िया निगार ज़फ़र आग़ा का तबसरा।
मेरा ख्याल है कि इसकी बुनियादी सबब आलम इस्लाम में फैली हुई एक इसी है। दुनिया की दूसरी सबसे बड़ी कौम आबादी के एतबार से मुसलमान, वो दुनिया में हर जगह मजालिम का शिकार है, कभी फलस्तीन तो कभी म्यांमार तो कभी हिंदुस्तान तो कभी दुनिया के दूसरे हिस्से, वो आए दिन के ऊपर सदियों से मजालिम ढाए जा रहे हैं और ये कौम लाचार और मजबूर बनी ही बैठी हुई है। वो कौम जो खुद अपना तहफ्फुज़ करना नहीं जानती उसको दुनिया में कोई बचा नहीं सकता। اب یہ وقت آ گیا ہے کہ عالم اسلام اپنی بے حسی دور کرے اور متحد ہو کر ساری دنیا میں اس پر جو مظالم ہو رہے ہیں ان کا سامنا کرے. لیکن یہ اسی وقت ممکن ہے جب وہ دور جدید پر قادر ہو پائیں. مشکل یہ ہے کہ مسلمان اتنا پسماندہ ہو چکا ہے, تعلیم سے اس قدر دور ہے کہ وہ اب اس کے پاس صرف لاچاری اور مجبوری ہی ہے, جس کا نتیجہ کبھی فلسطین ہوتا ہے تو کبھی میانمار. اس لیے اب عالم اسلام کو اپنے پیروں پر کھڑے ہونے کے لیے جدید دور پر اسی طرح سے قدرت حاصل کرنے کی ضرورت ہے کہ جس طرح امام خمینی نے ایرانیوں کو جگانے کے بعد ایران میں جدید علوم کا رواج پیدا کر دیا. جب تک ان مسلمان اب دور حاضر پر قدرت نہیں حاصل کریں گے تب تک ان کو جو بھی میانمار ہو یا فلسطین ہو ہر جگہ وہ پٹتے رہیں. ایران سے سبق لینے کی ضرورت ہے اور بے حسی کو ختم کر کے اپنے مظالم سے لڑنے کا وقت ہے. محض نوگریہ اور ماتم کرنے سے کچھ نہیں ہوگا. آپ جانتے ہیں کہ دنیا میں اس قسم کے واقعات ہوتے رہتے ہیں, کبھی عراق تو کبھی افغانستان, ان کی مذمت کر دینے سے ظلم نہیں بند ہوتے. ظلم سے لڑنے کی ضرورت ہوتی ہے اور آج کا مسلمان وہ صلاحیت کھو چکا ہے. یہی سبب ہے کہ میانمار میں ہونے والے واقعات کی مذمت تو ہو جاتی ہے لیکن وہ واقعات جیسا آپ نے فرمایا رکتے نہیں اور آج بھی جاری. جو پسماندہ ہو جاتی ہے اس کے خلاف جو چاہے جب سازش جیسی سازش چاہے رچ لے, اور کبھی اس کو دہشت گردی کا نام دے دیا جاتا ہے اس سازش کو, کبھی لسانی مسئلہ کہہ دیا جاتا ہے. مسئلہ الگ الگ ہوتا ہے لیکن تمام جگہ رنگ ایک ہوتا ہے. یہ ظاہر ہے کہ دنیا بھر میں سازشیں ہو رہی ہیں لیکن سوال یہ ہے کہ یہ سازشیں کامیاب کیوں ہوں. یہ سوچنے کا وقت. اور وہ قوم جس کے اوپر صدیوں سے جو سازش کا شکار ہے وہ قوم خود جاگتی کیوں نہیں؟ یہ بیداری کا وقت ہے. عالم اسلام کو میانمار سمیت اپنی بے بسی اور لاچاری کے اسباب تلاش کرنے ہیں اور ان اسباب سے نمٹنے کا راستہ تلاش کرنا ہوگا. اگر وہ اس میں ناکام رہیں گے تو یہ جو سازشیں ہیں وہ ہوتی رہیں گی اور کامیاب بھی ہوتی رہیں گی جیسا کہ میانمار میں ہو رہا ہے.
ناظرین, فرانس میں ایک شخص نے دو مسلمانوں کو قتل کر دیا. ان دونوں مسلمانوں کو روزہ رکھنے کے باعث قتل کیا گیا, اور تعجب کی بات یہ ہے کہ فرانس کے میڈیا نے اس واقعے کے سلسلے میں انتہائی بے حسی کا ثبوت دیا. ملاحظہ فرمائیے ہمارا تبصرہ.
پیرس کے نواحی علاقے ایگودو موت کے پبلک پارکنگ کے سربراہ نے اپنے دو مسلمان ملازمین کو روزہ رکھنے کے جرم میں قتل کر دیا ہے. اگر مقتولین مسلمان نہ ہوتے تو ان کے قتل کی خبر کسی بم کی طرح پھٹ کر سامنے آتی اور مدتوں تک ذرائع ابلاغ کی شہ سرخیوں میں رہتی, لیکن اس جرم کے بارے میں صرف لوموند اخبار نے مختصر سی خبر شائع کی ہے. فرانسیسی اخبار لوموند کے مطابق رمضان المبارک کے دوران فرانس کے مسلمان اس مہینے کے خاص فرائض پر عمل کرتے ہیں, جن میں کچھ وقت کھانے پینے سے پرہیز کیا جاتا ہے. یہ دو مسلمان بھی فرانس کے ایک نواحی شہر ایگودو موت میں رہا کرتے تھے اور روزہ رکھنے کے جرم میں قتل کیے گئے ہیں. پبلک پارکنگ کے سربراہ نے اس قتل کا اعتراف کرتے ہوئے کہا ہے کہ میں نے انہیں متنبع کیا تھا کہ تم لوگ روزہ نہ رکھو, کیونکہ روزہ رکھنے سے تمہاری طاقت گھٹ جاتی ہے اور تم اچھی طرح کام نہیں کر سکتے. روزہ رکھنے کی بنا پر قتل کر ڈالنا ایک ایسے ملک میں تعصبات اور مجرمانہ ذہنیت کی انتہا کو چھو رہا ہے جو خود کو دنیا میں جمہوریت اور آزادی کا گہوارہ قرار دیتے نہیں تھکتا. اس واقعے پر فرانس کی حکومت اور بہت سے ذرائع ابلاغ کے متعصبانہ اور اسلام مخالف رویے کے تناظر میں غور کیے جانے کی ضرورت ہے. فرانس کے سیاسی اور حلقوں میں موجود اسلام مخالف عناصر کے مطابق ان کے ملک میں موجود شہری آزادیوں کے قانون کا اطلاق مسلمانوں پر نہیں ہوتا. انسانی حقوق کے اعلامیے میں جو فرانس کے آئین سے اخذ کیا گیا ہے, دیگر مذاہب کے پیروکاروں اور انسانوں کے نظریات کا احترام بنیادی انسانی حقوق شمار ہوتا ہے. اس اعلامیے کی روح سے تمام انسانوں کو اس بات کی آزادی ہے کہ وہ اپنے مذہب اور عقیدے کے مطابق زندگی گزاریں, لیکن فرانس میں سال ہا سال سے مسلمانوں کو شہری حقوق حاصل نہیں ہے. حکومت فرانس نے مسلمانوں کے بعض مذہبی عقائد کو ملک کے سیکولر قوانین سے متصادم قرار دیتے ہوئے مسلمانوں پر بعض پابندیاں عائد کر رکھی ہیں اور ان پابندیوں کا دائرہ سال بسال پھیلتا ہی چلا جا رہا ہے۔ فرانسیسی حکومت کے اسلام مخالف عناصر نے مسلمانوں کے خلاف پابندیوں کا آغاز اسکولوں میں مسلم طالبات کے پردہ کرنے پر عائد کی جانے والی پابندی سے شروع کیا تھا۔ بعد ازاں اس پابندی کا دائرہ نقاب پہننے والی مسلم خواتین تک پھیلا دیا گیا۔ البتہ یہ تو سرکاری سطح پر اعلان کردہ پابندیاں ہیں۔ فرانس کے مسلمانوں کو اس سے بھی زیادہ شدید پابندیوں کا سامنا ہے، یہاں تک کہ صرف مسلم نام ہونے کی وجہ سے مسلمانوں کو نوکریوں کے حصول سے محروم کر دیا جاتا ہے۔ یورپ کے دیگر ملکوں کے مقابلے میں فرانس میں مسلمانوں کی تعداد سب سے زیادہ ہے۔ حکومت فرانس اس بارے میں اعداد و شمار تو جاری نہیں کرتی، لیکن فرانس کی اسلامی انجمنوں کے مطابق اس ملک میں 60 سے 80 لاکھ تک مسلمان آباد ہیں۔ اس سال ماہ مبارک رمضان میں فرانسیسی ذرائع ابلاغ نے ایسی خبریں شائع کی ہیں جن سے مسلمانوں کے خلاف پابندیوں میں مزید شدت کی نشاندہی ہوتی ہے۔ کچھ عرصے قبل گرنوبل شہر کے میئر نے روزہ رکھنے کا سلسلہ روکنے کے لیے ملازمین پر اپنے دفتر اور فیلڈ میں دوپہر کا کھانا کھانے کو لازمی قرار دے دیا تھا۔ جینویا شہر کی میئر تو مسلمانوں کو رمضان میں روزہ رکھنے اور دیگر مذہبی سرگرمیاں انجام دینے کی اجازت نہیں دی۔ جینویا کے میئر نے ایک سمر کیمپ کے 4 مسلمان کوچ حضرات کو بھی روزہ رکھنے کے جرم میں معطل کر دیا ہے۔ فرانس میں انسانی حقوق کے ایک مرکز نے مسلمانوں کے خلاف ان پابندیوں پر کڑی نکتہ چینی کرتے ہوئے کہا ہے کہ اس قسم کے اقدامات سے صرف اور صرف قدامت پرستوں اور انتہا پسندوں کو فائدہ پہنچے گا جو مسلمانوں پر دہشت گرد ہونے کا الزام لگاتے ہیں۔ انسانی حقوق مرکز سے جاری ہونے والے بیان میں کہا گیا ہے کہ یورپ اور خاص طور سے فرانس آزادی بیان اور مذہبی آزادیوں کی ضمانت فراہم ہونے کی وجہ سے نسلی اور مذہبی گروہوں کے درمیان ہم آہنگی اور رواداری کا بہترین نمونہ تھا، لیکن آج جو کچھ ہو رہا ہے وہ ان اقدار کی نابودی کے مترادف ہے۔ روزہ رکھنے کے جرم میں 2 مسلمانوں کا قتل دراصل فرانس میں سرکاری سطح پر جاری اسلام مخالف اور انتہا پسندانہ پالیسیوں کا شاخسانہ ہے۔
اور ناظرین، اب عالمی یوم قدس۔ آج دنیا بھر میں عالمی یوم قدس منایا جا رہا ہے۔ دنیا کے درجنوں ممالک میں کثیر تعداد میں مسلمانوں نے ریلیوں اور مظاہروں میں شرکت کر کے فلسطین سے اظہار یکجہتی کیا اور بیت المقدس کی آزادی کے عزم کا اعادہ کیا۔ ناظرین، اس موضوع پر گفتگو کے لیے ہم نے اسٹوڈیو میں دعوت دی ہے سیاسی امور کے ماہر جناب گلشن عباس نقوی کو۔ پروگرام میں آپ کا خیر مقدم ہے۔
جی، شکریہ آپ کا۔
لغوی صاحب، عالمی یوم قدس منائے جانے کا سلسلہ ایک عرصے سے جاری ہے۔ ہر سال رمضان کے آخری جمعے کو یہ دن منایا جاتا ہے دنیا بھر میں۔ ہم تو یہ محسوس کرتے ہیں کہ اس کا دائرہ وسیع سے وسیع تر ہوتا جا رہا ہے۔ آپ اس سال کے یوم قدس پر کچھ بریف کریں گے، کیا صورتحال رہی؟
جی بالکل، جیسا کہ آپ نے خود ہی اشارہ فرما دیا کہ ہر سال کی طرح، اس سے پہلے میں یہ عرض کر دوں کہ تقریباً 32 سال پہلے جب ایران میں اسلامی انقلاب رونما ہوا تو اس کے فوراً بعد ہی بانی انقلاب اسلامی حضرت امام خمینی رحمۃ اللہ علیہ نے وہ جو پہلا رمضان کا مہینہ جو پہلا آیا، اسی میں آپ نے رمضان کے آخری جمعے کے دن کو عالمی یوم القدس کا دن قرار دیا اور ساری دنیا کے مسلمانوں سے کہا کہ وہ اس دن میدان میں آئیں اور غاصب صہیونی حکومت کے خلاف نعرے لگائیں، مظلوم فلسطینی عوام کے حق میں نعرے لگائیں، اور مسئلہ فلسطین جس کو استکبار اور سامراج بھلا دینا چاہتا ہے، فراموش کر دینا چاہتا ہے اور اس کو ایک معمولی مسئلہ بنا دینا چاہتا ہے، اور لوگ عالمی رائے عامہ جو ہے اس کے اذہان سے اس مسئلے کو نکال دینا چاہتا ہے، اس کی اہمیت کو گھٹا دینا چاہتا ہے، تو اس کو امام خمینی نے زندہ کرنے کے لیے یہ آخری جمعے کا جو دن ہے رمضان المبارک کا، انقلاب کی کامیابی کے فوراً بعد ہی قرار دے دیا کہ یہ عالمی یوم القدس ہے اور ساری دنیا کے مسلمان اٹھ کھڑے ہوں اور اس مسئلے کو زندہ کریں، زندہ رکھیں، عالمی سطح پر اس کو اجاگر کریں۔ تو یہ سلسلہ اس زمانے سے چل رہا ہے اور تقریباً 3 عشرے हो चुके हैं और हमने इन तीन अशरों में ये देखा कि जैसा आपने भी इशारा फरमाया कि हर साल लोग जो हैं वो ज़्यादा जोश व जज्बे के साथ और ज़्यादा वलवले के साथ मैदान में आते हैं, सड़कों पे निकलते हैं, जुलूस निकालते हैं। ख़ास तौर पर ईरान में हमने ये देखा कि हर साल शिरकत करने वाले जो अफराद हैं उनकी तादाद में भी इजाफा होता है और आज तक जो है उसमें कमी देखने में नहीं आई, बल्कि इस मर्तबा की आज के दिन की जो रिपोर्टें सामने आई हैं उसमें हमने ये देखा कि ना सिर्फ ईरान बल्कि इसका दायरा जो है वो पूरी दुनिया में फैल चुका है। दुनिया के मुख्तलिफ बर्रे आज़म जो हैं, हत्ता अमरीका, यूरोप, एशिया, अफ्रीका के ममालिक जो हैं, इन तमाम ममालिक में इसका दायरा फैला और वहाँ के हर जगह के लोग, हर खिते के लोग जो हैं वो मज़लूम फ़लस्तीनियों की हिमायत के लिए मैदान में निकल कर आए हैं, ग़ासिब सहूनी की उसकी मजम्मत करने के लिए और ये ऐलान करने के लिए कि हम इसराइल के वजूद के मुखालिफ हैं और इसराइल को नाबूद होना चाहिए, सफ़ाए हस्ती से महव होना चाहिए। तो ये दुनिया भर के मुसलमानों का एक मुतालबा बन चुका है और इमाम खुमैनी रहमतुल्लाह अलैह की दूरंदेशी के बदौलत जो है ये मसला जिसको आलमी साम्राज्य फरामोश करना चाहता था, आज हमने देखा कि पूरी आबोताब के साथ पूरी दुनिया में ये मसला उजागर हुआ है और खुलकर सामने आया है और जिंदा हुआ है।
नाजरीन, नई दिल्ली स्टूडियो में हमारे साथ है सियासी उमूर के माहिर जनाब तस्लीम रहमानी साहब। प्रोग्राम में आपका खैर मकदम है, अस्सलाम वालेकुम।
वालेकुम सलाम जनाब।
तस्लीम रहमानी साहब, इतने वसी पैमाने पर आलमी यौम कुद्स के मौके पर जब हम मुसलमानों को देखते हैं कि वो मसले फिलिस्तीन के लिए बाहर निकलते हैं, सड़कों पर आते हैं, मुजाहरों में शिरकत करते हैं, तो क्या तासुर पैदा होता है ये मंजर देखकर?
देखिए, 1989 में इनकलाब ईरान के फौरन बाद रहबर इनकलाब हज़रत अल्लामा सैयद खुमैनी साहब रहमतुल्लाह अलैह ने यौमुल कुद्स मनाए जाने का जब से ऐलान किया है, मैं समझता हूँ कि ये फ़लस्तीन के मसला फ़लस्तीन की तारीख में पहला वाक़या था कि किसी मुल्क के एक लीडर ने पहली मर्तबा आलमी सतह पर फ़लस्तीन के मसले को रमज़ान के महीने में आखिरी जुमे में ख़ास कर देने का ऐलान किया। और 79 से लेके अब तक यौमुल कुद्स दुनिया के तकरीबन हर उस मुल्क में जहां मुसलमानों की एक बड़ी तादाद रहती है आज भी मनाया जाता है और इसी का नतीजा है कि फ़लस्तीन का मसला जो पिछली दो दहाइयों में तकरीबन मुसलमानों के दरमियान से भी पसे पुश जाने लगा था, यौमुल कुद्स उसे मुस्तकिल जिंदा रखे हुए है और न सिर्फ जिंदा रखे हुए है बल्कि यौमुल कुद्स की वजह से तमाम दुनिया के मुसलमानों में फ़लस्तीन के तई जो इजहार यकजहती है उसका इजाफा होता है, तआवुन के नए इम्कानात सामने आते हैं और तआवुन बढ़ रहा है और हत्ता के अगर आज आलम यहाँ पर डिप्लोमेटिक कहीं आइसोलेट हुआ है तो उस आइसोलेशन में वो फ़लस्तीन की तहरीक ने पैदा की है।
नाज़रीन, हमारा राबिता बज़ाहिर मुनक़ता हो रहा है जनाब रहमानी साहब से, ये फनी खराबी दूर होने के बाद हम दोबारा नई दिल्ली स्टूडियो जाएंगे और गुफ्तगू करेंगे तस्लीम रहमानी साहब से और स्टूडियो में हम गुफ्तगू जारी रखेंगे यहाँ तेहरान स्टूडियो में गुलशन अब्बास नकवी साहब से। नकवी साहब, ये तो सारी दुनिया देख रही है ज़राए बलाग के जरिए, अगर ज़राए बलाग इसको ईमानदारी से दिखाएं कि मुसलमान पूरी दिलचस्पी के साथ, पूरी संजीदगी के साथ मुजाहरों में शिरकत करते हैं और फिलिस्तीनियों से ज़ाहिर यकजहती करते हैं, फिलिस्तीन की आज़ादी की बात करते हैं, इससे जहां हमें ये मिलता है, ये तासुर मिलता है और ये पैगाम मिलता है कि इस मसले में दुनिया के मुसलमान एक फिक्र के हामिल है, वहीं ये भी अंदाज़ा होता है कि इन मुसलमानों की राय और मुस्लिम राय आम्मा की जहनीत مسلم ممالک کے رہنماؤں سے مختلف ہے، کیونکہ ہم ان مسلم ممالک کے رہنماؤں کو دیکھتے ہیں بہت سے ایسے ہیں کہ جن کے اسرائیل سے گہرے تعلقات ہیں. آپ کیا کہیں؟
ہاں بالکل، لیکن اس سے پہلے میں ذرائع ابلاغ کی بات کرنا چاہوں گا کہ آپ نے اشارہ فرمایا ذرائع ابلاغ کی طرف، تو ذرائع ابلاغ بھی بہرحال وہ مختلف طرح کے ہیں. اکثر ذرائع ابلاغ جو ہیں یورپ میں جو خاص کر ہیں تو ان پہ خود صہیونیوں کا قبضہ ہے، جس طرح کے فلسطینی علاقوں پر صہیونیوں کا قبضہ ہے، اسی طرح بڑے بڑے ذرائع ابلاغ جو ہیں ان پر بھی صہیونیوں کا قبضہ ہے، تو وہ اس طرح اوپن نہیں ہونے دیتے ہیں، یعنی اپنی سطح پر وہ اور اپنی حد تک اپنی مقدور پر کوشش ان کی یہی ہوتی ہے کہ خاص کر یہ فلسطین کا مسئلہ جو ہے یہ اجاگر نہ ہونے پائے. چونکہ جیسا کہ آج ڈاکٹر احمد نژاد نے بھی تقریر کرتے ہوئے کہا کہ یورپی ممالک جو ہیں وہ حتیٰ اپنی توہین برداشت کر لیتے ہیں لیکن کوئی ایسی بات برداشت نہیں کرتے ہیں کہ جو اسرائیل کے خلاف اور صہیونی حکومت کے خلاف کی جائے، تو ظاہر ہے کہ اسرائیل جو ہے وہ یورپی ممالک کے لیے بھی بڑی اہمیت رکھتا ہے اور ذرائع ابلاغ پر تو خود صہیونیوں کا قبضہ ہے، تو وہ بھی کسی صورت میں اس مسئلے کو اجاگر نہیں ہونے دیتے ہیں. اور میں اسی کو بات کو بھی ایک دلیل سمجھتا ہوں حضرت امام خمینی رحمۃ اللہ علیہ کی بصیرت کی، کہ انہوں نے سارے ذرائع ابلاغ پر یا دنیا کے جو بڑے بڑے ذرائع ابلاغ ہیں ان پر صہیونیوں کا قبضہ ہونے کے باوجود بھی مسئلہ فلسطین کو اس طرح زندہ رکھا کہ جس طرح خود امریکی حکام اور صہیونی حکام اور صہیونی جو سرمایہ گزار اور سرمایہ کار ہیں اسرائیل کے لیے، وہ ان کے وہم و گمان میں بھی یہ مسئلہ نہیں آ سکتا تھا کہ کسی زمانے میں مسئلہ فلسطین اس طرح اجاگر ہو کر جو ہے وہ سامنے آئے گا جس طرح کہ آج ہم دیکھ رہے ہیں. آج کی رپورٹوں کے مطابق 70 سے زیادہ ملکوں میں اور جیسا کہ میں نے پہلے بھی کہا کہ دنیا کے تقریباً ہر خطے میں فلسطینیوں کی حمایت کی گئی، جلوس نکالے گئے. تو جہاں تک آپ نے حکام کی بات کی ہے تو حکام اور عوام، مسلمان عوام جو ہیں ظاہر ہے کہ ان کے افکار و نظریات جو ہیں وہ ایک دوسرے سے، خاص طور پر یہ فلسطین کا مسئلہ اور اسرائیل کا مسئلہ جو ہے عموماً نہیں ملتے ہیں، چونکہ ساری دنیا کے سارے مسلمان جو ہیں چاہے ان کا تعلق جو ہے کسی بھی فرقے کے ساتھ ہو، بلا امتیاز مذہب و ملت سارے مسلمان، ساری دنیا کے مسلمان جو ہیں وہ ملت فلسطین کے ساتھ ہیں اور وہ اسرائیل کو غاصب سمجھتے ہیں، اسرائیل کی نابودی چاہتے ہیں اور چاہتے ہیں کہ اسرائیل جو ہے وہ صفحہ ہستی سے محو ہو جائے. لیکن جہاں تک حکمرانوں کی بات ہے، مسلمان حکام کی بات ہے، تو وہ مسلمان حکام ان ملت اسلامیہ کے ساتھ نہیں ہیں یا اسرائیلی حکام کے ساتھ ہیں کہ جن کی اپنی بقا اور جن کا اپنا وجود جو ہے وہ خود مرہون منت ہے امریکیوں کا اور یا اسرائیلیوں کا، صہیونیوں کا. تو اس طرح ممالک ہیں، خاص طور پر عرب ممالک بعض مشرق وسطیٰ کے علاقے میں ایسے موجود ہیں کہ جن کی اپنی حکومتیں جو ہیں وہ اسی وقت تک باقی ہیں جب تک ان کو اسرائیل کی حمایت حاصل ہے، جب تک ان کو امریکہ کی حمایت حاصل ہے. تو یہی وجہ ہے کہ مسلمان جو ہیں وہ اپنے فرض کو ادا کرنا چاہتے ہیں، اور جیسا کہ رہبر انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنہ ای نے بھی فرمایا ہے کہ ہم اگر ملت فلسطین کی حمایت کرتے ہیں تو وہ ایک اپنا دینی فرض سمجھ کر کرتے ہیں، اور میں یہ سمجھتا ہوں کہ پوری ملت اسلامیہ جو ہے وہ اگر فلسطینیوں کی حمایت کے لیے سڑکوں پہ نکلتی ہے تو ایک شرعی فرض سمجھ کے نکلتی ہے، جبکہ نام نہاد مسلمان حکام جو ہیں ان کو صرف اپنی حکومت کے ساتھ اور اپنے اقتدار کے ساتھ ان کو مطلب ہے، ان کو ملت اسلامیہ کے ساتھ کوئی مطلب نہیں ہے. یہی وجہ ہے کہ آج کے دن ہی ہم دیکھتے ہیں کہ بعض ممالک میں، اسلامی ممالک میں، بعض عرب اسلامی ممالک میں حتیٰ کہ پابندی لگائی گئی تھی کہ وہاں پر یوم القدس کے جلوس نہ نکالے جائیں، یعنی اسرائیل کی مخالفت نہ کی جائے. کیوں؟ اس لیے کہ ان کی حکومت جو ہے، ان کے آقا جو ہیں وہ یا امریکہ ہیں یا اسرائیل ہیں. لیکن اس کے باوجود بھی، وہی آپ کی بات کی تائید ہوتی ہے کہ اس کے باوجود بھی کہ حکومت نے پابندی لگائی جلوس نہ نکالے جائیں، لیکن وہاں کے مسلمان عوام نے فلسطینیوں کے حق میں اور مردہ باد امریکہ کہتے ہوئے وہاں پر بھی جلوس نکالے. تو اس سے پتہ چلتا ہے کہ ملت اسلامیہ کا راستہ جو ہے وہ الگ ہے اور نام نہاد مسلمان جو ہیں ان کے راستے جو وہ ہیں الگ ہیں.
تسلیم رحمانی صاحب، ہماری گفتگو یہاں تک پہنچی ہے کہ دنیا بھر کے مسلمان اس بات پر متفق ہیں کہ فلسطین کو آزاد ہونا چاہیے صہیونیوں کے چنگل سے، لیکن اس کے ساتھ ہی یہ بھی ایک حقیقت ہے کہ بہت سے مسلم ممالک کے رہنما مسلم رائے عامہ کی اس فکر اور اس خواہش کو پسند نہیں کرتے بلکہ اس کو دبا دینا چاہتے ہیں۔ آپ سے میرا سوال یہ ہے کہ یہ مسلم ممالک جو چند مسلم ممالک ہیں جن کے رہنما مسلم رائے عامہ کو نظر انداز کرتے ہوئے اسرائیل سے اچھے تعلقات کے خواہاں ہیں اور اچھے تعلقات نبھا رہے ہیں، یہ کب تک مسلم رائے عامہ کے سامنے ٹکے رہیں گے؟
دیکھیے، یہ تو بہت صاف ظاہر ہو گیا ہے، جو عرب بہار کے نام سے، بہار عرب کے نام سے جو انقلاب آ رہا ہے،
جی
یہ انقلاب دراصل شاخصانہ ہے جو مسلم عوام اور مسلم حکمرانوں کے، ان ممالک کے حکمرانوں کے مابین جو ایک گیپ ہے، اس کا ظاہری نتیجہ ہے یہ کہ مصر میں جس طریقے سے انقلاب بپا ہوا، ٹیونس میں جس طریقے سے انقلاب بپا ہوا، لیبیا میں جس طریقے سے انقلاب بپا ہوا، یہ اس بات کا غماز ہے کہ عوام اور حکومتوں کے درمیان کوئی ذہنی تفاوت نہیں ہے، ان کے اندر کوئی ذہنی اتحاد نہیں ہے، عوام اپنے ایک راستے پر چل رہے تھے، عوام کی اپنی ایک پالیسی تھی، عوام کی اپنی ایک خواہش تھی، اور حکومتیں غلامانہ ذہنیت کے ساتھ امریکہ اور اسرائیل کی حمایت میں تمام اقدامات اور معاہدے کر رہی تھیں، آخر کار جہاں جہاں موقع ملا عوام نے ان حکمرانوں کو اکھاڑ کے پھینک دیا، اور جہاں جہاں موقع نہیں ملا ہے وہاں اس قسم کی تحریکیں جاری ہیں۔ مجھے لگتا نہیں ہے کہ کوئی بہت لمبا عرصہ ابھی درکار ہے کہ ہمیں ان حکمرانوں کو اپنے سامنے سے ہٹانا ہوگا جو مسلمانوں کے مزاج اور اجماع امت کے خلاف مسلمانوں کے دشمنوں کے پالیسیوں کو فروغ دینے کی کوشش کرتے ہیں اپنے ممالک میں، اور ان کے مفادات کو اپنے ممالک اور اپنے ریسورسز اور اپنی قوم کے ذریعے بروئے کار لانے کی کوشش کرتے ہیں۔ بہت دور وہ دن نہیں ہے، جس طریقے سے مصر میں ہم نے دیکھا، ایسے ہم عرب کے ان بقیہ تمام ممالک میں جہاں یہ اپنے عوام کی مخالفتیں کر کے صرف بندوق کے دم پر یہ لوگ زندہ ہیں، میں سمجھتا ہوں کہ جمہوریت پسند عوام دنیا بھر کے اس کو پسند نہیں کریں گے۔ ہم ایک بات جانتے ہیں اور اس بات کو اب ساری دنیا کے مسلم عوام سمجھ چکے ہیں، اور بقیہ جو غیر مسلم عوام ہیں، انصاف پسند لوگ ہیں، جمہوریت پسند لوگ ہیں دنیا کے، وہ بھی یہ جانتے ہیں کہ آج کی دنیا میں کا جو سب سے بڑا کوئی مسئلہ ہے وہ مسئلہ فلسطین ہے، اور وہ اس مسئلے کو تقویت دینے کا کام، اس مسئلے کو بڑھانے کا کام زائونزم نے کیا ہے، یہ بات آج دنیا سمجھ چکی ہے، اور یہی وجہ ہے کہ اسرائیل کا جو آئسولیشن ہو رہا ہے پوری دنیا میں، اس کا وجہ یہ ہے کہ لوگ یہ جان گئے ہیں کہ اسرائیل ایک زائونسٹ گورنمنٹ کا نام ہے جو دنیا بھر کے تمام ریسورسز کو اپنے ہاتھ میں لے لینا چاہتی ہے، اور اس کے راستے کی سب سے بڑی رکاوٹ اگر آج کوئی ہے تو وہ فلسطین ہے، اس لیے وہ فلسطین کو مٹا دینا چاہتا ہے۔ اس لیے یہ کہا جاتا ہے کہ دنیا کا کور ایشو آج اگر کوئی ہے تو وہ مسئلہ فلسطین ہے، اور اس کور ایشو کو کی اہمیت کو سمجھتے ہوئے آج سے 30-32 سال قبل علامہ خمینی رحمت اللہ علیہ نے یوم القدس کا اعلان کر کے اس معاملے میں بیداری پیدا کرنے کے لیے ساری دنیا میں اس کے انعقاد کروائے، اور آج ہم دیکھ رہے ہیں کہ اس کا نتیجہ یہ ہے کہ دنیا میں ہزارہ ہزار لاکھوں لوگ فلسطین کی حمایت میں جھنڈے لے کر باہر آتے ہیں، اپنی سرکاروں پر بھی دباؤ بناتے ہیں اور رائے عامہ کو بیدار اور ہموار کرتے ہیں۔ تو مایوسی کے بادل اب چھٹ رہے ہیں، مجھے امید ہے کہ OIC نے جس طریقے سے کل،
بہت شکریہ تسلیم رحمانی صاحب،
اپنی کانفرنس میں جو کچھ کیا ہے،
ہماری آج کی گفتگو آپ نے ملاحظہ فرمائی، اور یہ طے ہے مسلم رائے عامہ کا پیغام واضح ہے۔ افسوس کی بات ہے یہ ہے کہ مسلمانوں کے راستے میں جہاں سامراجی طاقتیں اس مسئلے میں رکاوٹ بن رہی ہیں، وہیں کچھ حکومتیں بھی رکاوٹ بن رہی ہیں، مسلم حکومتیں، اور یہ بھی طے ہے کہ ان کا انجام وہی ہوگا جو مصر کی حکومت کا ہوا۔ ناظرین، ہمارے اس پروگرام کا آپ فیس بک اور یوٹیوب پر بھی دیکھ سکتے ہیں، اور اپنے کمنٹ بھی ہمیں بھیج سکتے ہیں، اور اسی کے ساتھ ہم آپ سے اگلی ملاقات اور اگلے پروگرام تک اجازت چاہتے ہیں۔ خدا حافظ۔